للذين احسنوا الحسنى, جنہوں نے احسن کیا احسان کے لیول پہ کیا, ان کے لیے حسنا ہے. حسنا جنت کو کہتے ہیں, جنت ہے ان کے لیے. تو اچھائی ہے, بھلائی ہے. وہ زیادہ, اور زیادہ ہے یعنی جو لوگ احسان کے لیول پر نیکی کرتے ہیں. اور احسان کے لیول پہ جیسے ہمیں وہ حدیث جبرائیل سے بھی پتہ چلتا ہے احسان کیا ہے, کہ ایسے آپ نیکی کرو جیسے آپ اللہ کو دیکھ رہے. اگر یہ نہیں کر سکتے تو کم از کم ایسے کرو کہ اللہ آپ کو دیکھ رہا ہے. اور جو محسن ہوتا ہے نا, جو احسان کرنے والا ہوتا ہے, اس کی زندگی ایسی ہوتی ہے کہ وہ ایک نیکی پہ مطمئن ہو کے نہیں بیٹھ جاتا, میں نے کر تو لیا اب اور کیا کروں. نہیں, وہ ہمیشہ نیکی کے مواقع ڈھونڈتا رہتا ہے, وہ آگے بڑھتا ہے نیکی میں. یہ کر لیا اب اس سے آگے, یہ کر لیا اب اس سے آگے, اور کیا کروں اور کیا کروں, اگلی کی تلاش میں رہتا ہے. وہ کر لی تو اس سے اگلی کی تلاش میں رہتا ہے. تو یہ نہیں وہ ساری زندگی سوچتا کہ بس منزل مل گئی مجھے, بس قرآن پڑھنا شروع ہو گئی ہوں, بس ہو گیا میرا کام, اور اب کیا اور میں نے کیا کرنا ہے, بس کافی ہے. تو اس کی جو دوڑ ہے نا, وہ کبھی رکتی نہیں ہے نیکیوں میں, وہ آگے سے آگے ہی بڑھتا جاتا ہے. تو جو احسان کرنے والے ہیں ان کے لیے حسنا تو ہے, سمجھ آ گئی جنت. لیکن زیادہ کیا ہے؟ زیادہ تو ہم اردو میں بھی بولتے ہیں نا, زیادہ. تو زیادہ کیا چیز ہے؟ زیادہ اس کو ہم دیکھتے ہیں حدیث سے, جو آپ صلی اللہ علیہ وسلم نے اس کی تفسیر کی ہے. فرمایا آپ صلی اللہ علیہ وسلم نے کہ جب اہل جنت جنت میں داخل ہو جائیں گے تو ایک منادی, ایک پکارنے والا ندا دے گا, تمہارے لیے اللہ کے پاس ایک وعدہ ہے. اہل جنت کہیں گے کہ اللہ نے ہمارے چہروں کو روشن نہیں کر دیا, یعنی اس کا مطلب ان کے چہرے وہاں پہ روشن ہوں گے, اور کیا اس نے ہمیں دوزخ سے نجات نہیں دے دی, اور کیا اس نے ہم کو جنت میں داخل نہیں کر دیا. یعنی وہ کہیں گے کیا انف نہیں اس نے ہمیں دے دیا, اس نے تو ہمیں سب کچھ دے دیا ہے. تو وہ کہے گا نہیں, اللہ کے پاس تمہارا ایک وعدہ ہے جو اس نے ابھی تمہیں دینا ہے. کیوں نہیں, یہ تو دے دیا ہے. وہ یعنی سمجھ رہے ہیں کہ ہمیں تو انف مل گیا, اب اور کیا رہ گیا, اور تو کوئی چیز ہے نہیں. تو تب وہ اللہ تعالیٰ اپنا دیدار ان کو کرائیں گے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ پھر حجاب کھول دیا جائے گا, اور اللہ کی قسم اللہ نے اپنی طرف دیکھنے سے زیادہ ان کے نزدیک کوئی محبوب چیز ان کو نہیں دی. یعنی ان کو اس کے بعد جو لذت اللہ تعالیٰ کا دیدار کر کے محسوس ہوگی, وہ جنت کی کسی نعمت میں نہیں ہوگی. یہ ہے زیادہ, کہ اللہ اپنا دیدار کروائے. یہ جنت سے بھی بڑھ کے ہے, جنت بھی اس کے سامنے معمولی ہو جاتی ہے جس کو اللہ اپنا دیدار کرا دے. اور دوسرا قول زیادہ کے بارے میں یہ ہے کہ اللہ تعالیٰ ان کو حسنا دے گا اس کے مطابق, یعنی انہوں نے اچھا کیا تو ان کو اچھائی ملے گی اور زیادہ بھی ملے گا. زیادہ کیا ہے؟ یعنی زیادہ اجر. کہ اللہ تعالیٰ ایک نیکی کا بدلہ ایک سے نہیں زیادہ سے دے گا, ایڈیشنل, کہ 10 گنا اجر اس کو عطا فرمائے گا, اور چاہے تو اس سے بھی زیادہ, 700 گنا کا بھی آتا ہے, بے حساب کا بھی آتا ہے, بے حساب اجر دے گا. اس نے تو ایک نیکی کی تھی. ولا يرحق وجوههم قطر ولا ذله, اور ان کے چہروں پر نہ تو سیاہی چھائے گی اور نہ کوئی ذلت ہوگی. یعنی جب اللہ تعالیٰ کو دیکھیں گے تو تب تو ان کے چہرے روشن ہو بھی جائیں گے, ویسے بھی ان کے چہروں کے اوپر وہ والی سیاہی اور رسوائی اور وہ والی پریشانی کی ایک حالت جس کی وجہ سے کالاہٹ آ جاتی ہے وہ نہیں ہوگی. اللہ تعالیٰ اس سے بھی ان کو بچا لیں گے, یعنی چہروں تک پہ بھی نہیں ہوگی کوئی ایسے آثار ہوں. اچھا ایک بات آپ کو بتا دوں کہ بعض فرقے, گمراہ کن فرقے, معتزلہ ہیں, خوارج ہیں, مرجیہ ہیں, یہ اللہ تعالیٰ کو دیکھنے کی نفی کرتے ہیں. وہ کہتے ہیں اللہ کو کوئی دیکھ ہی نہیں سکتا, جنت میں جا کے بھی نہیں دیکھ سکے گا. تو ایسا نہیں ہے, اہل سنت والا جماعت کا یہ عقیدہ ہے کہ اللہ کو دیکھا جا سکے گا, اور یہ حدیث اس کی یعنی گواہی میں ہے, جس کی دلیل ہے جو صحیح مسلم کی میں نے آپ کو حدیث بتائی ہے, ترمذی میں بھی ہے. اولئک اصحاب الجنہ ہم فیہا خالدون, وہ جنت والے ہوں گے, جنت والے ہیں یہ لوگ اور وہ اس میں ہمیشہ رہنے والے ہیں. والذین کسبوا السیئات, اور جنہوں نے کمائیاں کی, بری بری کمائی کی, अब हम सब कमाइयां कर रहे हैं। शुरू होता है ना दिन, सुबह होती है तो हमारी कमाई शुरू हो जाती है। कभी आपने रियलाइज किया कि आप रात को क्या कमाई लेकर बिस्तर पे जा रहे हैं? कभी सोचा इसको, मेरी आज की कमाई कितनी हुई? हाँ, पैसों की कमाई को तो सभी देखते हैं, वो तो मुझे पता है कि आप लोग सब हिसाब किताब भी रखते होंगे, लिखते होंगे, जो भी बिजनेस वाले लोग हैं भाई आज कितना कमा लिया, जो मजदूर है वो भी अपनी दिहाड़ी का करता है तो देखता है कि कितना मेरी आज की कमाई हुई है, और फल फ्रूट बेचने वाला है वो भी गिनता है। लेकिन एक कमाई है जो हम सब कर रहे हैं, चाहे हम घर पे रहते हैं चाहे हम बाहर जाते हैं, क्या कमाई है जो हमारी है, जो हमारे आमाल की कमाई है। आज कितनी नेकी कमा ली और कितनी बुराइयां कमाई। इस मजलिस में मैं गई थी, इस दावत में मैं गई थी, वहां से क्या कमा के लेकर आई हूं? खाना तो आप खाते ही हैं, कमाई भी कुछ करते हैं आप, ये भी आपको पता है ना। कभी बुराइयां कमा के वापस आते हैं, कभी भलाइयां लेकर वापस आ जाते हैं, वो भी आपकी कमाई है, उसकी तरफ हमारी नजर नहीं जाती। फिर हमें कि हम आज क्या पहन रहे हैं ये भी हमारी कमाई है, क्या खा रहे हैं ये भी हमारी कमाई है, कैसा खाया कैसा पहना कैसी बात की क्या क्या अमल किए सब हमारी कमाई है, किधर चल के गए ये भी मेरी कमाई है। बाजार में कैसे थे, दफ्तर में कैसे थे, घर में कैसे थे, नमाज के लिए खड़े हुए तो कितना कमाई की नमाज में से, या कुछ भी ना कमाया। नमाज में इंसान का हिस्सा उतना ही है जितना कि वो सोच समझ के नमाज पढ़ता है, तो उसमें कितनी कमाई की, ये कमाइयां सब। तो किसी ने तो हसना कमा ली, कोई सैया कमाता, जिसने सैयात कमाई जजा उस सैयात भी मिस लिया, तो उसकी बुराई का बदला उसी की माने दे। ये अल्लाह की रहमत है कि इसमें ज्यादा नहीं कहा, इसमें नहीं ज्यादा कहा कि एक बुराई और एक बुराई अगर तुमने की तो उस रब का तो एहसान तुम्हारे ऊपर इतने हैं, उस रब ने तो तुम्हें पैदा किया, तुम्हें तो एक लम्हे भी नहीं उसकी नाफरमानी करनी चाहिए थी, तुमने नाफरमानी की तो एक करोगे तो दस लिखी जाएंगी। जैसे हम दुनिया में तो यही रवैये रखते ना, ईंट का जवाब पत्थर से, तूने मुझे एक बात की मैं दस सुनाऊंगी, एक बात कह के भी तुम जाओगे कैसे, मैं तुम्हें दस सुनाऊंगी। कोई एक मारता है तो उसको दो मार के भेजते हैं कि तुमने जुर्रत कैसे की। लेकिन अल्लाह के हाँ इतनी उसकी रहमत है कि नेकी करोगे तो ज्यादा और बुराई करोगे तो भी मिथली है, उसी की मानिंद उतनी ही। एक तो इसका मतलब है उतनी ही, यानी एक बुराई का एक ही बुराई लिखी जाएगी और एक ही उसकी यानी उसका गुनाह बनेगा, उसको दस नहीं किया जाएगा, सत्तर नहीं किया जाएगा। और दूसरा इसका माना है भी मिथलिहा का कि उसी की मिसल, जैसी बुराई है ना उसी तरह की आप देखें सजाओं में भी मुमासलत है। मसलन है यतीम का माल खाने वाला, वो अपने पेट में अंगारे भर रहा है, तो खा रहा है यतीम का माल, अपने पेट में अंगारे भरता है। इस तरह ही और भी कई आप बुराइयों का देख लें, आपको उनमें यही पता चलेगा कि उसके अंदर मुमासलत मिलती है, उसके अंदर कुछ ना कुछ सिमिलैरिटी ऐसी होती है कि आपको लगता है अच्छा ये इस बुराई का ये सजा है इसकी। तो अल्लाह ताला ने कितना इंसानों पर रहम फरमाया है, कितना इंसानों के ऊपर शफकत की है कि उनको बुराइयों के बदले ज्यादा नहीं किए, वरना अगर ऐसा होता तो हम किधर जाते। अल्लाह अकबर। इसी तरह आप देखें खुदकुशी करने वाला, तो खुदकुशी करने वाला अपने आप को जहन्नुम के अंदर उसी चीज से जिससे उसने खुदकुशी की थी उसी के साथ अपने आप को मारता रहेगा मारता रहेगा। तो ये जैसे उसने गुनाह किया उसी की मिसल सजा है ना, और इक्विवेलेंट तो मैंने आपको बताया ही। वतरहकुहुम ज़िल्ला, और उनके चेहरों पर जिल्लत छा रही होगी। पिछले वालों का क्या बताया कि उनके चेहरों पर जिल्लत नहीं होगी, और इनका क्या बताया इनके चेहरों पर जिल्लत छा रही होगी। मा लहुम मिन अल्लाह मिन आसिम, उनके लिए अल्लाह के मुकाबले में कोई बचाने वाला भी नहीं होगा। कोई अल्लाह से कौन बचा सकता है, अल्लाह ताला से कौन छुड़ा के और उनको वहां से निकाल सकता है जिस मुसीबत में वो पड़े होंगे, जिस अजाब में होंगे। نہ ماں نہ باپ نہ اولاد نہ کوئی کانٹیکٹ نہ جن کی خاطر بھی برائیاں کی تھیں. میں تو یہی کہتی ہوں کہ جب بھی کوئی برائی کرنے کا کہے, اللہ کی نافرمانی کا حکم دے, اس دنیا کے اندر کوئی بھی رشتہ ہے وہ آپ کا کتنا بھی پیارا ہے, تو اس سے پوچھا جائے کہ کیا تم مجھے بچا لو گے اللہ کے عذاب سے, کیونکہ اللہ تعالیٰ تو قرآن میں کہتا ہے ما لہم من اللہ من عاصم, کوئی بھی نہیں بچا سکے گا اس دن, کوئی بچانے والا ہوگا ہی نہیں, نظر ہی نہیں آنا کسی نے, اس وقت تو سب کو اپنی اپنی پڑی ہوگی. تو پھر ہم کسی کی خاطر کیوں اپنی اعمال نامے میں گناہوں کو بھریں, کیوں ہم اپنے آپ کو پکڑوائیں ان کی خاطر, ان کی محبتوں میں یا ان کے روب کی وجہ سے, یا ہم ان کو نہ نہیں کہہ سکتے یا پھر وہ کیا کہیں گے. اصل میں یہی مسئلے ہیں نا جس کی وجہ سے پھر کہ ہمیں یہ بہت پریشانی ہوتی کہ ہم ان کو کیسے فیس کریں گے, اس کی وجہ سے ہم وہ گناہ کرنے بیٹھ جاتے ہیں. حالانکہ دیکھیں وہاں پہ نہ کوئی بچانے والا ہوگا تو کیا کریں گے. اور پتہ کسی اسکالر سے سوال کیا گیا کہ آج باطل اتنا کیوں پھیل رہا ہے, کیوں اتنا پھیل رہا ہے, کیوں اتنے جڑ پکڑ رہا ہے, تو انہوں نے بڑا ہی پیارا جواب دیا. انہوں نے کہا اس لیے کہ جو حق والے ہیں نا وہ حق بولنے سے اب گھبرانے لگے ہیں, وہ حق بات نہیں کہتے, ان کو یہ ہوتا ہے یہ ہمیں کیا کہے گا, یہ ہمیں پھر کیا سمجھے گا, پتہ نہیں جو بھی ذہن میں خیال آتے ہیں, یا میں اس کے آگے اچھا بن جاؤں. تو انہوں نے حق کہنا چھوڑ دیا, اس لیے باطل فلرش کر رہا ہے, اس لیے پنپ رہا ہے. اب یہ شکایت پھر ہم نہ کریں کہ کیوں اتنا زیادہ ایسے کیوں ہو رہا ہے, کیونکہ اہل حق نے اپنی زبانیں بند کر لی, وہ بولتے ہی نہیں اب. تو جب انسان کو یہ سمجھ آ جاتی نا میرا وہاں پہ کوئی بچانے والا نہیں ہوگا, یہ مجائے گا مجھے, یہ میری قبر میں جائے گا, یہ قیامت کے دن اللہ کے آگے کھڑا ہوگا, تو تب آپ کو خود یہ فیل ہوتا ہے کہ نہیں میں نے نہیں اس کی ماننی, یہ کتنا ہی پیارا رشتہ کیوں نہ ہو. اور آپ دیکھنا یہ بات کو غور کرنا کبھی کہ اس دنیا میں بھی کئی رشتے چھوڑ کے چلے جاتے ہیں, آخرت میں تو کسی نے کیا ہمارے لیے کھڑے ہونا, اسی دنیا میں اللہ دکھا دیتا ہے کہ یہ دیکھو ان کی حقیقت, اور آپ بہت اچھی طرح سمجھ رہے ہیں کہ میں کیا کہہ رہا ہوں, کیونکہ ہمارے سامنے ہزاروں مثالیں ایسی جن کے پیچھے آج ہم اپنی آخرت خراب کرتے ہیں نا, وہ دنیا میں بھی ہمارے نہیں بنتے. کئی لوگ عورتیں کہتی ہیں وہ ہسبینڈ کی خاطر میں نے حجاب چھوڑ دیا اس طرح, اور اس کے بعد پھر وہ روتی بھی آتی ہیں کہ وہ ہسبینڈ کسی اور کے ساتھ اب گھوم رہا ہے, کسی اور کے ساتھ اس کے افیئرس چل رہے ہیں. وہ ایک نے مجھے کہا کہ میں نے اس کی خاطر میں نے حجاب اتارا, میں نے اس لیے کرا کہ میں اچھی لگوں اس کی نظر. میں نے کہا جب آپ نے اللہ کو ہی ناراض کر دیا اس کو راضی کرنے کے لیے, تو کیسے ہو سکتا تھا کہ یہ آپ سے راضی ہو جاتا, جس اللہ کے ہاتھ میں دل ہیں اسی کو آپ نے ناراض کر دی تو یہ کیسے راضی ہوتا آپ سے. اسی طرح کی اور بے شمار مثالیں بے شمار ہیں. ہم سوچتے ہیں کہ ہم ان کی خاطر کریں گے نا تو ہم ان کے لیے اچھے ہو جائیں گے, ہم ان کے محبوب ہو جائیں گے, ہم ان کے پیارے بن جائیں گے, یہ ہمیں پوچھے گا. لیکن وہی اللہ دکھاتا ہے اسی دنیا کے اندر کہ وہی پلٹ کے ایسا تھپڑ مارتے ہیں کہ انسان پھر سنبھل بھی نہیں سکتا, اور پھر وہ روتا پھرتا ہے کہ اس کی خاطر میں نے یہ کیا, اس کی خاطر میں نے یہ چھوڑا, اس کی خاطر میں نے اللہ کو ناراض کیا, اور یہ دیکھو اب میرے ساتھ. یہ مثالیں بھری پڑی ہیں. کأنما اوشیت وجوہہم قطعا من اللیل مسلما, وہ ایسے ہو جاتے ہیں ان کے چہرے کے گویا ڈھانپ دیے گئے ہیں ان کے اوپر سیاہ رات کے ٹکڑے. آپ نے دیکھا رات جو چھاتی ہے نا بالکل اندھیری ہوتی ہے, تو ایسے لگتا ہے کہ کالی رات کی چادر ہے, ایک چادر ہے جو اس کے اوپر تنی بھی ہے. تو ان کے چہرے ایسے ہوں گے جیسے اس چادر کا ایک ٹکڑا لا کے ان کے چہرے پہ ڈال دیا گیا, اتنی سیاہی ہوگی جیسے ڈھانپ دیا ان کے چہروں کو تاریک رات نے. کتنی اندھیری ہوتی ہے رات, اگر اس میں چاند نہ ہو یا کوئی روشنی نہ ہو تو کتنی اندھیری ہوتی. ایسے لگتا ہے کہ جیسے اس اندھیری رات کا ایک ٹکڑا لا کے ان کے منہ پہ رکھ دیا, جس نے ان کے چہروں کو کور کر لیا. وہ کس وجہ سے ہوگا اس طرح, وہ ان کی جو ان کو جو فیلنگ ہوگی نا ذلت کی, और उनको फेलियर की जो फीलिंग होगी और जो उनको अल्लाह की नाराज करके जो आगे वो अंजाम देख रहे होंगे, वो सारी चीजें उनके चेहरे पे देखे ना, चेहरा डिपिक्ट करता है इंसान के इमोशंस को। आप खुश होते हैं तो आपका चेहरा बताता है आप खुश हैं, आप उदास होते हैं आपका चेहरा बताता है आप उदास हैं, आप गमगीन है तो चेहरे बताते हैं कि गम है। इनके चेहरे बोल रहे होंगे उस दिन, यानी चेहरों से पता चल रहा होगा कि कितना रिग्रेट है इनके अंदर, कितनी परेशानी है इनको, कितना गम है इनके अंदर, कितनी जिल्लत का एहसास है। कि आप चार लोगों के सामने कोई किसी को जलील करते हैं, उसके चेहरे का रंग डिफरेंट हो जाता है, उसको अपनी जिल्लत महसूस होती है ना, ये पूरी दुनिया के सामने जलील हो रहे हैं, और फिर फेलियर का एहसास कि ये मैंने क्या कर दिया। वो जो एकदम इंसान के चेहरे के ऊपर आता है ना, वो इनके यहां पे इसका बताया जा रहा है। और कितनी मायूसी होगी, और जो बेइज्जती का एहसास है ना कि मैं बेइज्जत हो रहा हूं सबके सामने, ये तुमने क्या किया, ये तुमने क्या किया, ये सारी जिंदगी का कच्चा छटा सामने लाया जाएगा, तो वो जो एहसास होगा वो कैसा होगा कि उनके चेहरे काले स्याह हो गए। अल्लाह अकबर। उलाइका असहाबुन नार हुम फीहा खालिदून, ये हैं आग वाले जिसमें हमेशा रहने वाले हैं। अब देखें, आप दुनिया की जिंदगी दिखाई गई, फिर आपको एक दारुसलाम दिखाया गया जहाँ पे कभी कोई गम है ही नहीं, कोई रंज है ही नहीं, कोई मुश्किल नहीं, कोई प्रॉब्लम्स ही नहीं है, कोई तकलीफ ही नहीं, नो पेन। और उसके बाद आपको एक ऐसी जगह दिखाई गई कि अगर तुम इसी में, इसी को संवारने में, इसी मताउल हयात दुनिया के पीछे पड़े रहे और इसी में घूमे रहे और इसी के लिए अपनी जिंदगी गुजार दी, तो फिर देखो ये है एक और अंजाम। और चेहरों की बात बहुत आई, किसी का चेहरा स्याह नहीं है, रोशन है। वो जो हुई ओमा इदिन नादिरा है ना, वो उस दिन उनके चेहरे रोशन होंगे, और किसी जगह पे ऐसी है कि कालाहट से उनके चेहरे स्याह पड़े हुए। अल्लाह अकबर। तो एक हदीस में आता है ना कि हर दिन, ये इब्ने कसीर में आपको मिल जाएगी, कि हर दिन सूरज के तुलू होने के वक्त उसके दोनों तरफ दो फरिश्ते होते हैं जो बुलंद आवाज से पुकारते हैं, और इस पुकार को इंसानों और जिन्नों के सिवा सब सुनते हैं। और वो इतनी ऊंची क्या अनाउंसमेंट कर रहे हैं, वो एक अनाउंसमेंट पता है सुबह सुबह हो रही है, अनाउंसमेंट सुबह सुबह हो रही है, जिसको हमारे कान नहीं सुनते, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने बताया हमें कि ऐसी अनाउंसमेंट होती है, सब सुन रहे हैं लेकिन जिन और इंस नहीं सुनते। और वो क्या अनाउंसमेंट है, लोगो अपने रब की तरफ आओ, जो कम हो या काफी हो वो बेहतर है उससे जो ज्यादा हो और गाफिल करते हैं। अल्लाह अकबर। इब्ने अभी हातिम में इब्ने जरीर ने भी ये रिवायत किया। तो यानी जो कम है और आपको किफायत करता है ना, उससे आपके सारे घर चल रहा है, कम है बेशक लेकिन गुजारा हो रहा है, जिसको हम कहते हैं गुजारा हो रहा है, वो बेहतर है उससे जो ज्यादा हो और इंसान को गाफिल ही कर दे। फिर उसके बाद टाइम ही ना हो, ना कुछ सीखने का कुरान को, ना कोई दीन की बात सुनने का, ना कोई नमाज पढ़ने का, ना कोई नेकियां करने का, ना किसी के गम और परेशानी के अंदर उसके काम आने का, ना किसी वालदैन की खिदमत करने का, ना कुछ भी वक्त ही नहीं, वो गाफिल कर दे उसको। ज्यादा की जो चाहत है वो ज्यादा के पीछे जाता है और वो उसको गाफिल कर दे, उससे बेहतर ये काम है जो किफायत कर जाए। लेकिन किसी को क्या परवाह, सुबह तो होती है तो सब भागते हैं कि और की तलाश। ये नहीं कि आप कमाएं ना, कमाई करना तो वो भी एक रिस्क हलाल, कमाना भी एक इबादत है, लेकिन अगर इंसान इस दौड़ में लग जाए ना कि ज्यादा ज्यादा इससे ज्यादा, गुजारा चल भी रहा है लेकिन उसने ज्यादा की उसको तलाश है, तो वो फिर गफलत में ही डालती है। जाहिर है इंसान के पास वही 24 आवर है, वो ज्यादा की दौड़ में लग गया तो उसका तो कोई एंड ही नहीं है, 24 घंटे भी वो लगा रहेगा तो तब भी उसकी लालच खत्म नहीं होता। वयौमा नहशुरुहुम जमीअन, اور جس دن ہم ان کو جمع کریں گے جمیان سب کے سب کو, یعنی کوئی بھی پیچھے نہیں رہ جائے گا, ہر ایک وہاں پہ موجود ہوگا, کوئی چھپ نہیں سکتا, کوئی بھاگ نہیں سکتا. اللہ تعالیٰ نے فرمایا نا اس میں سورہ کہف میں, وَعُرِدُوا عَلَىٰ رَبِّكَ صَفَّا, وہ اللہ تعالیٰ کے سامنے پیش کیے جائیں گے, صف در صف کھڑے ہوں گے سب, لَقَدْ جِئْتُمُونَا كَمَا خَلَقْنَاكُمْ أَوَّلَ مَرَّةٍ, اور ایک میں فرادا کا لفظ بھی ایک میں آتا ہے آیت میں, کہ ہم دیکھو تمہیں لے آئے نا جیسے ہم نے تمہیں پہلی دفعہ پیدا کیا تھا, بل زعمتم ألن نجعل لكم موعدا, تم نے تو سمجھ لیا ہوا تھا کہ کوئی وعدے کا وقت ہی نہیں ہے, تم نے سمجھ لیا ہوتا کچھ نہیں ہونا, تم نے سمجھ لیا ہوتا ایسے ہی زندگی گزرتی رہنی ہے, لیکن دیکھو ہم لے آئے نا تمہیں, تو اس دن سب فرما برداروں کی طرح صف باندھے کھڑے ہو جائیں گے. ثم نقول للذین اشرکوا, پھر ہم کہیں گے ان لوگوں کو جنہوں نے شرک کیا, کیا مکانکم انتم وشرکاؤکم, اپنی جگہ پہ ٹھہرو تم بھی اور تمہارے شریک بھی. شریک کون؟ جن کو بھی انہوں نے دنیا کے اندر اللہ تعالیٰ کے ساتھ پارٹنر بنایا ہوا تھا, اللہ کی ذات میں کسی نے شریک شرک کیا یا اللہ تعالیٰ کی صفات میں شرک کیا, الوہیت میں شرک کیا, اس کی عبادت میں شرک کیا, تو وہ سب جو مشرک ہیں ان کو بھی, اور جو انہوں نے جن کو اپنا معبود بنایا ہوا تھا, وہ معبود نہیں تھے, وہ جو جعلی معبود تھے, ان کو بھی کہا جائے گا کھڑے ہو جاؤ اپنی جگہ پہ. فزیلنا بینہم وقال شرکاؤہم ما کنتم ایانا تعبدون, تو ہم تفریق ڈال دیں گے ہم ان کے درمیان, جدائی ڈال دیں گے, اور ان کے شریک اس دن کیا کہیں گے, تم ہماری تو نہیں پوجا کرتے تھے, تمہاری تو نہیں عبادت کرتے تھے. صرف بعض تو شریک ایسے ہیں کہ جنہوں نے تو ان کو کہا ہی نہیں تھا, وہ خود نیک لوگ تھے اور انہوں نے بعد میں ان کو ان کی بت بنا لیے یا ان کو پوجنا شروع کر دیا کسی بھی صورت میں, تو اب وہ بھی کھڑے ہیں وہاں پہ, ان کو بھی کہہ دیا جائے گا آپ بھی یہاں پہ ٹھہریں اور آپ بھی ٹھہریں, دونوں میں پھر جدائی کرا دی جائے گی. ومتاز الیوم ایوہ المجرمون ہے نا سورہ یاسین میں, تو پھر جدائی کرا دی جائے گی, الگ الگ کر دیا جائے گا, اور ان کے شریک آپ کہہ رہے ہیں ان کو جو ان کی پوجا کرتے تھے, تم تو ہماری تو نہیں پوجا کرتے تھے, یعنی وہ ان کو پتہ ہی نہیں ہے کہ یہ پیچھے سے ان کو پکار رہے ہیں, ان کو کوئی اس چیز کا انفارمیشن ہے ہی نہیں. اب دیکھیں نا, آپ کسی کو سمجھتے ہیں, مثال کے طور پہ ایئرپورٹ پہ آپ نے کہا کہ بھائی کسی کو انتظام کیا ہوا ہے, کوئی ہمارا سامان گزروا دے گا یا کوئی ہمیں نکال لے گا یہاں پہ, اب وہ کہہ رہے ہیں ہاں جی بھائی وہاں پہ وہ آ جائیں گے, جب آپ وہاں پہنچتے ہیں کوئی بھی نہیں, آپ ان کو کہہ رہے ہیں, وہ کہہ رہے ہیں آپ کا یہ صحیح نہیں ہے, یہ آپ نہیں لے جا سکتے, اور آپ ادھر ادھر دیکھ رہے ہیں کہ کس نے مجھے یہاں پہ آ کے میرا سارا معاملہ صحیح کرانا تھا, وہ کہاں ہے, وہ ہو ہی نہ وہاں. یہ تو ایک چھوٹی سی مثال ہے نا, تو کتنی گھبراہٹ ہوتی ہے, یہ تو پوری آئندہ رہنے والی زندگی انفینٹ لائف کا مسئلہ ہے, کہ وہ جن کے اوپر تکیہ کیا ہوا تھا, جن کے اوپر ڈپینڈ کر رہے تھے کہ یہ یہاں پہ بچائیں گے, وہی وہاں پہ مکر جائیں گے. اللہ اکبر. ارے شیطان دیکھیں کیسے انسان کو رسوا کرتا ہے نا, اور کیسے اس کو وہ چکمہ دیتا ہے, میں حیران ہوں. کوئی تھا بندہ, جو لڑکا تھا جو شیطان کی پوجا کرتا ہے, تو اس سے انہوں نے کہا کہ بھائی تم شیطان کی پوجا کرے, تم نے مرنا نہیں ہے, تم نے ایک اللہ کے پاس نہیں پہنچنا, تو کیا کرو گے وہاں پہ جا کے, کیا جواب دو گے؟ تو کہنے لگا وہ وہاں پہ وہ شیطان بھی جہنم کے اندر ہوگا تو ہم بھی جہنم میں ہوں گے, اور وہاں پہ شیطان ہی انچارج ہوگا, تو پھر ہمیں کیا مشکل ہے؟ اللہ اکبر, استغفر اللہ. یعنی انہوں نے سمجھ لیا وہاں پہ جائیں گے تو پتہ چلے گا کہ کون انچارج ہے وہاں پہ, تو شیطان نے کتنا ان کو دھوکہ دیا ہوا کہ یہی تمہیں وہاں پہ کارساز ہیں, یہی تمہیں گزروا دیں گے, یہی تمہیں بچا لیں گے, یہی تمہارے, اور وہ تو اسی کی پوجا کرتا تھا, تو اس کو شیطان نے کہہ دیا تم فکر نہ کرو میں بھی جہنم میں ہوں گا, تو ان چار تو وہاں پہ تو جہنم ساری میری قبضے میں. تو یہ دھوکے ہیں کہ انسان سوچتا ہے کہ کوئی اور مجھے وہاں پہ بچا لے گا. فکفا باللہ شہیدا بیننا وبینکم, اور وہ اب آگے سے کہتے ہیں, وہ تو ان کی عبادت کا انکار کر دیں گے نا, وہ کہیں گے تم تو نہیں ہماری عبادت کرتے تھے, अब अगर पत्थर के बुतों की भी किसी ने की है ना इबादत, तो पत्थर के बुत नहीं वहां पे खड़े होंगे, जाहिर है इतने तो वो भी पागल नहीं है कि वो पत्थर के बुतों को पूजना शुरू कर दें। वो भी ये कहते हैं कि इन बुतों के पीछे कोई नेक हस्तियां हैं, चाहे वो राम सीता पता नहीं क्या जो भी देवी देव, वो कहते हैं इसके पीछे भी चाहे कोई फरिश्ता है चाहे कोई इंसान है, कुछ कोई कॉन्सेप्ट जरूर उसके पीछे होता है, सिर्फ पत्थर बना के नहीं पूज रहे होते। तो अब वो जिनकी भी पूजा कर रहे थे वो भी उस दिन खड़े होंगे और ये भी वो कहेंगे हमें क्या पता हमारे ये, तो अगर वो उन्होंने ना इनको कहा और वो खुद भी सही अकीदे पे थे तो वो कहेंगे हमारे लिए अल्लाह ही काफी है जो गवाह है हमारे और तुम्हारे दरमियान, अल्लाह को पता है कि हमने तुम्हें कभी नहीं कहा। इन कुन्ना अन इबादतिकुम लगाफिलीन, और थे हम तुम्हारी इबादत से अलबत्ता गाफिल, और इससे क्या बड़ी बात हो सकती है। ये समझते हैं कि हम बुतों के सामने खड़े होके या कब्रों के सामने खड़े होके तो इनकी हम पूजा कर रहे हैं, उनको तो पता भी नहीं बेचारों को, वो तो जानते भी नहीं। तो वो उस दिन कहेंगे बदबख्तो तुम हमारी इबादत कब करते थे, हमें तो पता भी नहीं कि तुम हमारे पीछे आ रहे हो या तुम हमें पुकार रहे हो, यानी बिल्कुल अपने आप को लाताल्लुक कर देंगे। अब देखें इनकी रुसवाई का अंदाजा आप करें कि ये सोच रहे हैं कि ये हमें बचाएंगे, वो तो इसके भी इनकार कर दिया कि तुमने कभी हमारी इबादत की, और ये कहते हैं आप उसमें से बहिश्ती दरवाजे में से गुजर जाएंगे ना तो फिर वो आपको वहां पे जन्नत में ही दाखिल आप हो जाएंगे, ये बहिश्ती दरवाजा है। वहां पे लोगों का इतना हजूम होता है कि जब वो खुलता है ना इतनी धक्कम पेल होती है, और बाकायदा उसको खबरों में दिखाते हैं कि देखें बहिश्ती दरवाजा खुल गया अब इसमें से लोग जा रहे हैं। अल्लाह ताला माफ करे कि इस उम्मत की अकीदे का क्या हाल हो गया। हुनालिका इसी जगह तबलु कुल्लु नफ्सिम असलफत, इसी जगह आजमाइश पड़ जाएगी हर शख्स पे जो उसने पहले किया, आजमाइश में डाल दी यानी आमाल उसके आगे आ जाएंगे, उसके आगे रख दिए जाएंगे, जो उसने आगे भेजे थे जो उसने पहले किया यानी जो गुजर चुका जो वो पास्ट में अपनी लाइफ में कर चुका वहीं पे वो आमाल उसके आगे यानी उसी जगह मतलब क्या हशर में, हशर के मैदान में उसका रिकॉर्ड उसका आमाल नामा उसकी बुक उसको दे दी जाएगी, जो उसने पहले किया उस सब उसके अंदर ऐसे ऐसे हैपहैज़र्ड नहीं लिखा होगा बल्कि बड़ा ही कैलकुलेटेड वो आमाल नामा होगा, इतनी नमाजें पढ़ी इतने सज्दे किए इतनी तस्बीहात की इतनी दफ़ा सुभान अल्लाह का इतनी दफ़ा ये, तो ये लो खुद चेक कर लो। इसीलिए तो अल्लाह ताला उस दिन कहेगा ना इकरा किताब कफा बि नफ्सिकल यौम, आज तू अपनी किताब खुद पढ़, तू अपने नफ्स के लिए आज खुद हिसाब लेने के लिए काफ़ी है। तो आमाल की बुक उसको दे दी जाएगी, जैसे इंसान को कहा जाता है ना आपका आपकी मसलन है पेपर चेक होके आए और आपको कह दिया जाए देखें हम आपको कहाँ गलतियां की आपको खुद पता चलेगा, खुद पढ़ें जरा इसको, इंसान देखता है ये मैंने गलत किया ये गलत किया इसमें नंबर कटे मेरे, तो हमारे सामने भी हमारी बुक आ जाएगी। वरुद्दू इलल्लाहि मौलाहुमुल हक, और वो लौटाए जाएंगे अल्लाह की तरफ जो मौला सच्चा है। वो तो जिनकी पूजा करते थे वो तो कहां के कहां चले गए, उनका तो कोई अता पता नहीं होगा, ये तो अपने मौला अपने अल्लाह की तरफ ही लौटाए जाएंगे जो उनका सच्चा मौला है। और दल्लान हुम्मा कैनू यफ्तरून, और उनसे गुम ही हो जाएंगी वो जो सारी बातें वो घड़ते थे ना, इन्होंने हमें ऐसे करना है ये हमारे मुश्किल कुशा ये हमारे हाजत रवा ये हमारे ये, वो सारी जो खुशफहमियां और जो गलत अकीदे घड़े हुए थे सारे वो सारे कहीं गुम हो जाएंगे, उसको याद ही नहीं आएगा समझ ही नहीं आएगा क्योंकि हकीकत खुल गई ना, कुछ अब तो कुछ जहन में भी नहीं आ रहा कि क्या क्या घड़ा हुआ था क्या क्या सोचा हुआ था, हम तो उसको पुकार लेंगे वो तो हमें ले जाएगा, हमने तो उसका दामन पकड़ लेना है, हमने तो इसी ने हमें पुल सिरात पार करा देना है। आप तो खुद के अमाल नामा लेके इंसान खड़ा होगा, वो सारे तो कहीं पता नहीं कहां होंगे, खुद इंसान अपनी गलतियां चेक कर रहा है, खुद इंसान अपनी कितनी जिंदगी वेस्ट कर दी, कितने मौके मिले कितने चांसेस उसके सामने आए वो छोड़ता चला गया, वो सब चीजें जब सामने नजर आएंगी कितनी हसरत होगी, और यहां पे बचाने वाला भी कोई नहीं। اب جیسے میں نے آپ کو کہا تھا آگے بھی ان کے عقیدے کی بات آ رہی ہے 31 سے 33 تک ان کا عقیدہ مشرکین مکہ کا بتایا بھی جا رہا ہے اور اس میں جو غلطیاں اس کی اصلاح کرنے کو بھی کہا جا رہا ہے. قل کہہ دیجئے مَن یَرْزُقُكُم مِّنَ السَّمَاءِ وَالْأَرْضِ, کون ہے جو تمہیں رزق دیتا ہے آسمان سے اور زمین سے, کون ہے جو تمہیں کھلاتا ہے پلاتا ہے پہناتا ہے, سارا رزق کس کے قبضے میں. ایک دفعہ آسمان سے بارش برسنا بند ہو جائے زمین سے کچھ اگنا بند ہو جائے گا. اور وہ پتہ ہے قرب قیامت کی ایک نشانی یہ بھی ہے کہ زمین یہی زمین ہوگی, بارشیں ہوں گی سارا کچھ ہوگا, زمین کچھ اگائے گی نہیں, کچھ بھی نہیں اگائے گی. تو اب اس سے پتہ چلتا ہے کہ اللہ ہی ہے تو وہ تمہیں رزق پہنچاتا ہے, ورنہ یہی زمین ہے اس میں اللہ نہ چاہے تو کچھ نہیں اگ سکتا, کچھ بھی نہیں اگائے گی. اللہ اکبر. تو کون ہے جو تمہیں رزق دیتا ہے؟ امن یملک السمع والابصار, اور کون مالک ہے تمہاری سماعت کا اور تمہاری نگاہوں کا, کون ہے اونر, کون ہے جس نے تمہیں یہ سماعت اور بصارت دی ہے؟ ہم سورہ نام میں پڑھ چکے نا, قل ارائیتم ان اخذ اللہ سمعکم وابصارکم وختم علی قلوبکم من الہ غیر اللہ یاتیکم بہ, تو اگر اللہ تم سے یہ سماعت اور بصارت لے جائے نا, تمہارے دلوں میں مہر لگا دے اور یہ تمہاری سماعت بصارت چھین لے, وہ کون ہے جو تمہیں یہ واپس لا کے دے دے اللہ کے سوا؟ اور ہم سب یہ بات اچھی طرح جانتے ہیں کہ ایک لمحے کے لیے بھی اللہ بینائی واپس لے لے تو پوری دنیا کے ڈاکٹر مل کے ہمیں کچھ لا کے نہیں دے سکتے. اگر ہماری سماعت چلی جائے, بہرے ہو جائیں کسی دن, تو کوئی واپس نہیں لا سکتا. ایک بندہ اٹھا تھا نا صبح کے وقت, وہ اٹھا تو اس نے کہا اندھیرا کیوں ہے, لائٹ جلاؤ. انہوں نے کہا بھائی لائٹ تو ہے, دن ہے. پتہ چلا اس کی بصارت ہی چلی گئی. اللہ چاہے تو آن کی آن میں کسی کو اندھا کر دے, کسی کو بہرا کر دے. وَمَن يُخْرِجُ الْحَيَّ مِنَ الْمَيِّتِ, اور کون ہے جو نکالتا ہے زندہ کو مردہ سے؟ مردہ چیز ہے, بیج مردہ ہے, اسے زندہ نکال رہا ہے. انڈا مردہ ہے, اسے جاندار بچہ نکل رہا ہے. نطفہ کیا ہے ایک انسان کا, سپرم کیا ہے, ایک مردہ چیز ہے, اسے ایک بچہ بن رہا ہے. کون ہے جو نکالتا ہے یہ؟ وہ تو کوئی بھی نہیں کہہ سکتا کہ جی ہمارے یہ جو جن کی ہم پوجا کرتے ہیں یہ نکالتے ہیں. وَيُخْرِجُ الْمَيِّتَ مِنَ الْحَيِّ, اور کون ہے جو مردہ کو نکالتا ہے زندہ سے؟ اور وہ بھی وہی دیکھ لیں, ایک مرغی ہے وہ ایک انڈا دیتی ہے, اسی طرح انسان ہے اس کے اندر سے اس کا سپرم نکلتا ہے جو مردہ ہے. مَن يُدَبِّرُ الْأَمْرَ, اور کون ہے جو تدبیر کرتا ہے کام کی؟ تو جب یہ ان سے کوسچنز آپ کرتے ہیں نا, اب یہ مشرکین مکہ کی بات میں آپ کو بتا رہی ہوں, فَيَقُولُونَ اللہ, تو وہ آگے سے کیا جواب دیتے ہیں؟ اللہ, اللہ ہی کرتا ہے یہ سب. فَقُلْ, تو آپ کہیں أَفَلَا تَتَّقُونَ, تو پھر اس اللہ سے تم ڈرتے نہیں ہو, تم تقویٰ اختیار نہیں کرتے, پھر یہ عقیدے شرک والے رکھتے ہو تم. جب تم مانتے ہو, دیکھیں نا کم از کم وہ یہ مانتے تھے, پھر بھی وہ مشرک کہلائے ہیں. اور ہمارے ہاں کیا کہتے ہیں کہ جو بھی ہمیں ملا ہے یہ ان کی اس سے ملا ہے, ہمیں تو کیا. جس شہر میں وہ رہ رہے ہوتے ہیں نا, اس کو کہتے ہیں کہ یہ یہاں سے جو مل رہا ہے نا, یہ ان کی وجہ سے مل رہا ہے, یہ ہیں ان کے صدقے ہمیں مل رہا ہے, ہمارا خود کچھ خود کا کچھ نہیں ہے, اللہ نہیں رزق دیتا, وہ ان کی ہے جو ہمیں مل رہی ہیں. اللہ تعالیٰ فرماتا ہے تم پھر کدھر, تم خوف خدا نہیں پہ تمہارے اندر کہ ایسے اللہ جس کے ہاتھ میں تمہارا رزق ہے, تمہاری سماعت ہے, تمہاری بصارت ہے, زندگی اور موت جس کے ہاتھ میں, زندہ سے مردہ اور مردہ سے زندہ نکالنا یہی نا, زندہ انسان سے بھی ایک مردہ بھی پیدا ہو سکتا ہے, اور زندہ انسان ہی مر بھی جاتا ہے اور مردہ سے زندہ نکل رہا ہے. ایک مردہ نطفہ ہے, اس سے ایک زندہ انسان پیدا, تو یعنی زندگی اور موت جس کے ہاتھ میں ہے, اس سے تم یہ کرتے ہو اس کے ساتھ کہ تم اس کو چھوڑ کے کسی اور کو پکار رہے, اس کے ساتھ تم نے ٹھانی بھی ہے, تمہاری اتنی جرت ہے, تم ڈرتے نہیں ہو, پھر سب کچھ اس کے ہاتھ میں سمجھتے, یہ نہیں سوچتے اگر میں میرا رزق بند کر دے تو کیا ہوگا, اگر میری آنکھیں لے لے تو کیا ہوگا, زندگی کو موت میں بدل دے تو کیا ہوگا, تم ڈرتے نہیں ہو, پھر جا کے اوروں کو پوچھتے ہو. اسے کیا پتا چلا؟ وہی والی بات پہ ہم دوبارہ آتے ہیں جو میں نے آپ کو کہا تھا کہ توحید کی تین اقسام ہیں. تو اس سے کیا پتا چلا کہ ان کو یہ نہیں تھا کہ رب کوئی اور ہے. ان کا پرابلم یہ نہیں تھا, دیکھیں رب وہی نا مالک ہے, وہ کہتے ہیں مالک اللہ ہے, آسمان و زمین کا مالک اللہ ہے, اس کو چلانے کا مالک اللہ ہے, زندگی موت کا مالک اللہ ہے, سب انہوں نے مانا ہوا. پھر پرابلم کیا ہے؟ عبادت میں شرک, یہ پرابلم تھا. عبادت کرنے لگتے تھے تو تب کسی اور کی شروع ہو جاتے, تو تم ڈرتے نہیں. فذالکم اللہ ربکم الحق, بس یہ ہے اللہ تمہارا رب سچا, یعنی جس جو رب یہ جس کا تم مانتے ہو کہ وہ سب چیزوں کا مالک ہے, وہی تمہارا سچا رب ہے. فماذا بعد الحق الا الضلال, تو حق کے بعد سچائی جو آ گئی ہے تمہارے پاس, جو تمہیں سمجھ آ گئی ہے کہ وہی ہے اللہ, اس کے بعد پھر کچھ اور نہیں رہ جاتا سوائے گمراہی کے. یعنی حق ایک ہے صرف, یاد رکھیے. یہ جو آپ سوچتے ہیں نا, وہ بھی تو ایک خدا کو مانتے ہیں, وہ بھی ایک خدا کو مانتے ہیں, وہ بھی مانتے ہیں, تو سارے ہی ٹھیک ہیں بھائی, کسی کو بھی غلط نہ کرو. آخر دیکھیں مانتے تو وہ بھی ایک خدا کو ہیں. آج کل یہ بہت چیز کامن ہو رہی ہے کہ بس ایک یونیورسل سا ریلیجن بنا دو جس میں سارے خوش رہیں, نہ تم کہو کہ ہم غلط ہیں, نہ ہم کہیں گے کہ تم غلط ہو. کیسے؟ حق تو صرف ایک ہے, باقی تو ساری دلال ہے, گمراہی ہے. اور حق کیا ہے؟ حق یہ ہے کہ اللہ رب ہے اور وہ الہ ہے. الہ مطلب عبادت کے لائق صرف وہی ہے, عبادت کا حق صرف اس کو ہے, اس کا حق ہے کہ اس کی عبادت کی جائے, دیٹس اٹ. باقی سب چیزیں گمراہی ہیں, سارے راستے گمراہی کے ہیں. حق کو جو چھوڑے گا تو پھر کوئی اور دوسرا حق تو ہے نہیں, پھر تو گمراہی ہے. فأنا تصرفون, پھر کہاں سے تم پھیرے جاتے ہو, پھر تمہیں بات نہیں سمجھ آتی. کذالک حقت کلمت ربک علی الذین فسقوا انہم لا یؤمنون, اسی طرح حق ہو گئی تیرے رب کی بات ان لوگوں پر جنہوں نے نافرمانی کی. اور فسق کون سی نافرمانی ہوتی ہے؟ جس میں حدوں سے گزر جانا. انہم لا یؤمنون, کہ بے شک وہ مان کے نہیں دیں گے, وہ کبھی مانیں گے نہیں. یہ بات تیرے رب کی حق ہو گئی کہ جنہوں نے جو حد سے بڑھ جاتے ہیں نا, وہ پھر مانتے نہیں ہیں, ضد اور ہٹ دھرمی کی وجہ سے. یعنی فسق ایسا جس میں ضد ہے, بس نہیں ماننا تو نہیں ماننا, ادروائز ایسی بات نہیں ہے کہ کوئی دلیل نہیں ہے, کہ کوئی لاجک نہیں ہے. تو آپ کہیں کہ بھئی ہم کیسے مانیں, اس میں تو کوئی لاجک ہی نہیں بنتی, یا ہم کیسے مانیں اس کی تو کوئی دلیل ہی نہیں. بھئی تمہارے سامنے دلیل ہے, تمہارے سامنے سب لاجک ہے, تمہارے سامنے اللہ تعالیٰ نے کول کول کے یہ آیتیں بیان کر دیں, پھر بھی نہ تم سمجھو, پھر بھی تم اپنے گھڑے ہوئے عقیدے پہ چلنا چاہو جبکہ پتہ چل رہا ہے کہ وہ غلط ہے, تو پھر ایسے لوگ تو ایمان نہیں لا سکتے نا. اور پھر اللہ کی بات سچی ہو گئی ان لوگوں کے لیے, ثابت ہو گئی. یعنی قل هل من شركائكم من يبدا الخلق ثم يعيده, یہ تو بتاؤ. اچھا تم کہتے ہو کہ یہ تمہارے شریک ہیں, یہ ایسے ہیں, ان کا بھی کوئی مطلب, ان کی بھی کوئی سے ہے, ان کا بھی کوئی اختیار ہے, تو یہ تو بتاؤ کہ خدا تو وہی ہو سکتا ہے کہ جس کے پاس قدرت ہے پیدا کرنے کی اور دوبارہ لوٹانے کی. تو یہ بتاؤ تمہارے شریکوں میں سے کتنے ہیں جو کچھ تخلیق کر سکتے ہیں اور پھر اس کا اعادہ بھی کر سکتے ہیں؟ بلکہ قرآن تو ان کی وہ مثال دیتا ہے, خیر یہ تو مکھی بھی پیدا نہیں کر سکتے, قرآن تو ان کی یہ مثال دیتا ہے کہ مکھی ان سے کچھ لے بھی جائے نا تو یہ اس سے بھی نہیں چھین کے لا سکتے. ضعف الطالب والمطلوب, یعنی کمزور اور بودہ ہے مانگنے والا بھی اور جسے مانگا جا رہا ہے وہ بھی, دونوں ایک جتنے ہی کمزور ہیں, کمزور ہی کمزور کے آگے. ہمارے تو یہ حد سے زیادہ ہی حد کر دیتے ہم کہ ہم تو پھر بھی زندہ ہیں, سانس لے رہے ہیں, کھاتے پیتے چلتے, ہم ان سے مانگتے جو بے جان ہیں. لیکن ان کو بے جان کون سمجھتا ہے, اسی پہ کہہ دیتے ہیں یہ تو زندہ ہی ہیں, یہ بھی زندہ ہے, جیسے ہم زندہ ہیں تو یہ بھی زندہ ہے, یہ بھی سن رہے ہیں, یہ بھی دیکھ رہے ہیں, یہ بھی ہتھیار رکھتے ہیں, سب کچھ یہ کر رہے ہیں. تو پھر آپ ان کو غسل دے کر اور چارپائی پہ ڈال کے اور قبرستان تک کیوں لے کر گئے؟ اگر وہ زندہ ہیں تو پھر وہ خود ہی چل کے چلے جاتے, پھر وہ آپ کے کیوں محتاج تھے؟ خود اپنے ہاتھوں سے غسل دیتے ہیں, خود اپنے ہاتھوں سے لے کر جاتے ہیں جنازہ گاہ تک, خود اپنے ہاتھوں سے قبرستان تک لے جاتے ہیں, اس کے بعد سوچتے ہیں ان کے پاس اختیار ہے. یعنی زمین کے نیچے جاتے ہی ان کے پاس کوئی اختیارات آ جاتے ہیں. कह दीजिए बताओ तुम तुम्हारे शरीके में से कौन पैदा कर सकता है और फिर कौन इयादा कर सकता है, कुल अल्लाह या बदा उल खल्क थुम युईदुहु, अल्लाह तो पैदा भी करता है, तखलीक ये सारी मखलूक उसने ही पैदा की है, जितना कुछ हम देख सकते हैं और जो नहीं देख सकते वो सब उसने ही पैदा किया, फिर वो इसको लौटाएगा भी, फिर वो उसका इयादा भी करेगा, जिसने एक दफा पैदा कर दिया ना वो फिर उसको दोबारा भी रिक्रिएट करेगा। तो अन्ना तो फकुर में तुम कहां से फेरे जाते हो, तुम्हारे तो वो इतने भी इस काबिल नहीं है कि वो अपने आप को पैदा कर सकते, तो वो किसी और को क्या पैदा करेंगे। कुल हल मिन शुरकाइकुम, देखिए ये सवाल कर करके उनकी अकल को झंझोड़ा गया कि किधर अपनी अकलों को तुमने डाल दिया है, खुद बताओ इसका सवाल का जवाब, इसका बताओ जवाब, इससे ताकि और कुछ सोचने पे मजबूर हो, समझें बात को। कुल कह दीजिए, आप कहें ए नबी, आप इनसे क्वेश्चन करें, हल मिन शुरकाइकुम, क्या तुम्हारे शरीकों में से कोई ऐसा है, मैं यहदी इलल हक, जो हक की तरफ रहनुमाई करता हूं, हक का रास्ता बताता हूं, जिसको पता है कि हक का रास्ता कौन सा है वो उसके ऊपर लोगों को चला सकता हो। जबकि अल्लाह ताला ने तो अपने नबी को भी फरमा दिया कि ए नबी, आप किसी को चाहें तो हिदायत नहीं दे सकते, आप किसी को चाहें, इन्नका ला तहदी मन अहबबता, ए नबी आप आपकी खुशी हो, आपकी चाहत हो तो उससे कोई किसी को आप हिदायत नहीं दे सकते, और इनको तो हिदायत का रास्ता ही नहीं पता, आप खुद मुझे बताएं। जितने को भी लोग पूछते हैं, ये जो झूठे माबूद बनाए हुए हैं जिनको भी पूछते हैं, वो तो इनको कोई राय नहीं बता सकते, उन्होंने क्या इनको बताया। हिदायत का रास्ता एक अल्लाह ताला ने हमें कुरान में बताया, इनको इसीलिए शायद ये उनको पूछते हैं क्योंकि वो कुछ कहते ही नहीं, वो कोई रास्ता ही नहीं बताते, तो इनको उस रास्ते पे चलने की जरूरत ही नहीं। अल्लाह ताला ने तो हमें गाइड किया है जिंदगी के हर मरहले पे, कारोबार कैसे करना है, निकाह कैसे करने हैं, औलाद के हकूक क्या हैं, वालदेन के हकूक क्या हैं, तुम्हारे फराइज क्या हैं, तुम किस तरह जिंदगी गुजारोगे, कैसे चलोगे, क्या खा सकते हो, क्या पी सकते हो, क्या नहीं खा सकते, क्या पहन सकते हो, क्या नहीं पहन सकते, कैसे तुमने किधर नजर उठानी है, किधर झुका लेनी है, इतनी इतनी तक गाइडेंस हमें दी गई। इन्होंने क्या उनको गाइड किया, कुछ गाइडेंस है ही नहीं उनके मजहब में, कुछ भी चीज नहीं है। कुलिल्लाहु यहदी लिलहक, कह दीजिए अल्लाह हिदायत देता है हक की तरफ। जो इल्हामी मजाहिब है, जो अल्लाह की तरफ से मजाहिब है, जाहिर है वो तो अल्लाह ताला ने हक का रास्ता दिखाया है, मगर वो अब गुम हो चुके हैं, वो अपने जमाने में ठीक थे, उनमें भी हिदायत का रास्ता अल्लाह ने बताया, अल्लाह ताला ने फरमाया तौरात और इंजील के अंदर बताया कि उसमें हुदन है, मौइज़ा है, नूर है, ये हम सूरह मायदा में पढ़ चुके हैं। तो उनकी नहीं मैं बात कर रही, क्योंकि उन तो किताबों में आया था ये, मगर वो अब एक्सपायर हो चुका, वो तो अब खत्म हो चुकी, वो तो अब लॉस्ट हो चुका है मैसेज। बात यहां पे हो रही है ये झूठे माबूद, जो कि कोई बुत है या कोई जिसको भी किसी ने बनाया हुआ अल्लाह के सिवा, वो झूठे जो मजाहिब हैं, जो इल्हामी नहीं है, अल्लाह की तरफ से नहीं है, वो बता दें कि उनके वहां पे कितना हक बताया जाता है, कितना हक का रास्ता दिखाया जाता है, इतना उनको उसकी प्रीच किया जाता है। कुल्लाहु यहदी लिलहक, अल्लाह ही है जो हिदायत देता है, रहनुमाई करता है, हक की रास्ता भी दिखाता है, रास्ते पे चलाता भी है, मंजिल तक पहुंचाता भी है, क्योंकि उसका इल्म कामिल है, बाकी कौन रास्ता दिखा सकता है। देखिए आज आप जो साइंस को पूजते हैं, आज दुनिया में ऐसे भी लोग हैं जो साइंस को पूजते हैं, उनका खुदा साइंस है, साइंस कुछ कह दे कि ये ठीक है तो वो उनके लिए ठीक है, साइंस हुक्म दे दे कि ये हराम है तो उनके लिए वो हराम है, वो गलत और सही को साइंस की उसके अंदर देखते हैं, यानी साइंस उनका खुदा है समझ लें, ठीक है। अच्छा अब वो जो साइंस वाले हैं वो भी क्या है, आज एक थियोरी है, कल वो गलत हो गई, कुछ और आ गई, वो कल को बॉडी पॉपुलर हुई फिर थोड़े अरसे बाद उन्होंने कहा नहीं वो तो गलत था, कुछ और आ गया, ये रास्ता दिखा रही है साइंस। अल्लाह तुम्हें हक का रास्ता दिखाता है, हक की तरफ रास्ता दिखाता है, भलाई का रास्ता, सच्चाई का रास्ता। अफमई यहदी, अच्छा अब क्वेश्चन क्या है, पहले तो ये क्वेश्चन कर लिए कि क्या तुम्हारा शुरका भी कोई दिखा सकते हैं, क्योंकि अल्लाह तो दिखा रहा है, क्या तुम्हारे शुरका भी कुछ पैदा कर सकते, क्योंकि अल्लाह तो पैदा करेगा और इयादा करेगा। फिर पूछा कुछ सोचो, अफा मई यहदी इलल हक, वो एक तरफ वो है जो हक की तरफ रास्ता दिखाता है, अहक्कु वो ज्यादा हकदार है, अयुत्तबा के वो पैरवी किया जाए, कि उसको फॉलो किया जाए, अम्मल्ला यहिदी उसके मुकाबले में जो नहीं राह पाता, उसको खुद नहीं अपना रास्ता पता, इल्ला अयुहदा मगर ये कि वो रहनुमाई किया जाए, उसको कोई रास्ता हाथ पकड़ के उसको ले जाए तो वो उसको रास्ता पता चल जाएगा, वरना उसको खुद नहीं रास्ता पता। क्या वो ज्यादा इस काबिल है कि आप उसको फॉलो करें? यानी एक समझ लें, इस तरह इसकी एक मिसाल देखें, अब एक मिसाल आपको इसलिए सिर्फ दे रही हूँ, मिसाल अल्लाह ताला के लिए कोई नहीं दी जा सकती, सिर्फ एक मिसाल समझाने के लिए आपको बता रही हूँ। आप दुनिया में किसको फॉलो करते हैं, अंधे को या आंखें वालों को? एक के पास आंखें हैं, उसके पास सारा इल्म है, उसको फॉलो करते हैं, या फिर एक अंधे को फॉलो करना शुरू होते, सभी उसको पागल कहेंगे जो अंधे को फॉलो करे। अब यहां पर भी आप देखें, वो अंधा है, उसको खुद नहीं रास्ता पता, उसको खुद नहीं पता कि रास्ता क्या है, वो कभी कुछ कह रहा है कभी कुछ कह रहा है, या कुछ कहता ही नहीं है। अब जिन बुतों के आगे ये जाके झुकते हैं, वो इनको कुछ भी नहीं कहते, क्या कहते हैं इनको, कोई जिंदगी की रहनुमाई नहीं करते, कोई जन्नत का रास्ता नहीं बता रहे, कोई ये नहीं बता रहे आखिरत में तुम्हें क्या चीज काम आने वाली, कुछ भी नहीं। और लोग इस पे खुश होते हैं कि हम इसमें अपनी मनमानी कर सकते हैं, तो हालांकि वो लॉस्ट हैं, और उनको तुम फॉलो करोगे तो तुम भी लॉस्ट हो जाओगे। तो तुम उसकी तरफ आओ जो रहनुमाई करता है, हक की तरफ। अब यहां पे आप देख रहे हैं ना, यहिदी आया, यहिदी असल में यहतदी था, तो ये यहिदी बना, और इसका माना होता है पूरी एफर्ट करके करना काम का, पूरी एफर्ट करके चाहना रास्ते को, यानी वो पूरी एफर्ट भी कर लें तो वो राह नहीं पा सकते। ला यहिदी, वो पूरी अपना जोर लगा लें, वो राह ही नहीं पा पाते, उनको रास्ता सुझाई नहीं देता। क्या उसको फॉलो करना ज्यादा बेहतर है या उसको फॉलो करना ज्यादा बेहतर है? वो ज्यादा हकदार है इस चीज का कि उसको फॉलो किया जाए, या वो ज्यादा हकदार है जो खुद रहनुमाई करता है हक की? फमालकुम, तो क्या है तुमको, कई फताकुम, तुम कैसे फैसले करते हो, सोचते नहीं हो? अल्लाह अकबर, देखिए कितनी अकल को अपील करने वाली बातें हैं, कितनी सिंपल बातें हैं जिनको समझना कोई मुश्किल नहीं है, फिर भी इंसान को समझ ही ना आए। अल्लाह अकबर। वमन यत्तबियु अक्सरुहुम, और नहीं पैरवी करते अक्सर उनमें से, अक्सर जो शिर्क करते हैं ना, वो नहीं पैरवी करते, इल्ला जन्ना मगर जन की, गुमान की, सिर्फ स्पेकुलेशंस हैं, यकीन करें आप। ये इवन जो मुसलमानों में भी शिर्क है ना, उसके पीछे अगर आप जाके देख लें, सारे मन घड़प बातें, या तो किसी को कोई ख्वाब आया होगा, हमने ख्वाब में देख लिया, उन्होंने आके, फलां ने आके हमें ये कहा, आप सल्लल्लाहु अलैहि वसल्लम आ गए, उन्होंने हमें ये फरमाया, तो उसकी बुनियाद के ऊपर कुछ घड़ लिया। अब आपको क्या पता आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या बाद में आके कुछ दीन बताना था, क्या वो पहले नहीं बता के गए थे, क्या अब उनको ख्वाबों में आके बताना पड़ता है? उन्होंने हमें बता दिया तो उन्होंने फरमाया कि ये करो, तो अब इसलिए हम ये कर रहे हैं, या कुछ और बता देंगे, इस तरह ऐसे हो गया, कोई आया था उसकी ऐसे मुराद पूरी हो गई, उसके लिए ये मिरेकल हो गया। वो क्या है, सारी मन घड़त बातें, झूठी बातें, सब गुमान है, सारी बातें ही हैं। कोई अब उनको कहें कोई दलील पेश करो, कोई दलील नहीं है, कोई दलील नहीं है, सिर्फ ख्यालात ही हैं, सिर्फ बातें हैं। इन्ना ज़न्ना ला युग्नी मिनल हक़ शैअ, ज़न जो होता है ना, गुमान, वो हक के मुकाबले में कुछ भी नहीं होता। इसकी क्या बेस है, सिर्फ ख्वाब, सिर्फ बातें, सिर्फ उसके साथ ये हुआ, उसके साथ ये हो गया, और वो उन उन वाकयात का भी एक दफा का जिक्र है, कोई आई थी वो उसको, वो अब वो अल्लाह ताला माफ करे, वो पता नहीं 12 बीबियां हैं कि 7 बीबियां हैं जिनकी कहानी बैठ के पढ़नी है, कहानी के अंदर क्या है, वो उसने ये कहानी नहीं पढ़ी तो उसके घर में आग लग गई, उसने कहा उसको बुलाओ तो ये कहानी 10 बीबियों की, जज़ाकअल्लाह खैर, 10 बीबियों की कहानी है। अब ओ भाई, ये जन है, गुमान है, ये क्या है, क्या चीजें हैं, ये किसने बताई? बस ऐसे ही खुद ही बना बनू के हक के मुकाबले में ये क्या है, ये तो जस्ट वन एग्जाम्पल है। इस तरह बेशुमार आप देखें, قرآن ہے حق، حدیث ہے حق، اس کو چھوڑ کے انہوں نے کچھ اور ہی راستے بنائے ہیں، سارا زن پہ ان کا کاروبار ہے. اس طرح یہ جھوٹے جو مذاہب ہیں، سارا گمان، کچھ بھی نہیں ہے اس کے پیچھے، کہانیاں سیتا رام کی، فلاں کیا ہوا وہ کیا نہیں، کسی کو کچھ نہیں پتا کہاں سے اس کی اوتھینٹسٹی ہے، کچھ نہیں. میں نے جیسے آپ کو بتایا کہ یہ مفروضے ہیں، کہانیاں ہیں، بیس لیس چیزیں ہیں، یہ اس لیے گھڑی جاتی ہیں، انہوں نے اپنے کاروبار چلانے ہیں، جو جن کو ان سے فائدہ ہے نا ان کے یہ کاروبار ہیں، اور وہ لوگوں کو بھی اس طرح گمراہ کرتے ہیں، اور انسانیت پاگل ہوئی بھی ہے. اتنی آپ ہجوم مسجد میں نہیں دیکھیں گے جتنا مزار پہ دیکھیں گے آپ. مسجد جہاں پہ آپ صلی اللہ علیہ وسلم پانچ دفعہ جاتے تھے، اور جہاں پہ آپ صلی اللہ علیہ وسلم مرض الموت میں بھی آپ کی یہ چاہت تھی کہ میں کسی طرح مسجد پہنچ جاؤں اور وہاں پہ نماز پڑھوں، وہ چھوڑ دیے، ان کو مزار مل گئے، وہ وہاں بیٹھے ہیں. ان اللہ علیم بما يفعلون، بے شک اللہ تعالیٰ جاننے والا ہے ساتھ اس کے جو وہ کرتے ہیں. پھر ساری چیزوں کے فیصلے ہو جانے، اللہ کو سب پتا ہے کہ کیا کر رہے ہیں، کتنے گمان گھڑ گھڑ کے لوگوں کے طرف پھیلائی ہوئی ہیں کہانیاں، اور آگے سے آگے وہی چلتے ہیں، اور عقیدہ ان پہ اتنا پختہ کر لیتے ہیں کہ کوئی جرت ہی نہیں کرتا یہ پوچھنے کی بھائی اس کی دلیل کیا ہے، یہ آپ کہاں سے لے کر آئے ہیں، یہ کدھر سے آپ، اس کی اوتھینٹسٹی کی کوئی بیس ہے کہ نہیں. بس جو آپ سے سن لیا، اس سے سن لیا، اس سے سن لیا، سب کا ایک بنا کے کھچڑی سی، تو وہ جو یہ ہمارا دین ہے. دین لا علمی پہ بیس نہیں ہوتا، دین ٹھوس بات پہ ہوتا ہے. اب آخر اس قرآن کو کوئی چیلنج کر کے دکھائے؟ کوئی چیلنج نہیں کر سکتا، کوئی نہیں کہہ سکتا اس میں یہ چیزیں، غیر مسلم بھی اس قرآن کو نہیں چیلنج کر سکتے کہ وہ یہ کہہ سکیں کہ نہیں اس میں کچھ اور کسی نے ایڈ کر دیا، نہیں یہ کسی اور، یہ تو چینج ہوتا رہا ہے، یا یہ کسی نے بنا لیا، یا یہ کسی نے خود لکھ لیا، یا اس میں کسی چیز کا اضافہ کسی نے کر دیا، کوئی نہیں یہ چیلنج کر سکتا. ایک بات ہے نا کہ جو ٹھوس ہے، اسی طرح حدیث کو نہیں کوئی چیلنج کر سکتا. جو اس طرح کی باتیں کرتے ہیں، یہ بعد میں بنی، بعد میں لکھی گئی، وہ اس لیے کرتے ہیں کہ انہوں نے کبھی حدیث کے پڑھا ہی نہیں کہ یہ اس کی سورس کیسے آتی تھی. ان کو کہیں جا کے وہ پڑھیں، ان کو خود سمجھ آ جائے گی کہ یہ کبھی گھڑی جا سے، یہ اس طرح سے ہو ہی نہیں سکتی کہ یہ ساری چینج کر دی. ہاں لوگوں نے گھڑ گھڑ کے اندر باتیں شامل کرنے کی ضرور کوشش کی حدیث کے اندر، لیکن وہ بھی آج سامنے آ گئی. اللہ ہے جو پروٹیکٹ کرنے والا اپنے دین کو، اور ان کا گیا یہ بس ایسی بیس لیس باتیں کرتے رہتے ہیں، اور ہم جو جاہل عوام ہیں وہاں ہم لوگ بس سن کے اور سوچتے ہیں کہ ہاں بھائی دیکھیں کتنی امپریسو بات ہے، جو چیز ہمیں بس کوئی بھی شولہ بیان، کوئی بھی اچھی تقریر کرنے والا بیٹھ گیا اور اس نے جو بھی کہہ دیا وہ سب ہم نے مان لیا. اللہ تعالی ہمیں معاف کرے. تو یہ سارے جو زن ہیں، اس کے اوپر دین کو بیس نہیں کرنا، دین حق پہ بیسڈ ہے، اور اس کے دلائل ہیں، اس کے اوپر توحید کے بھی دلائل موجود ہیں، رسالت کے دلائل موجود ہیں. ایسے یہ بیس لیس باتیں نہیں ہیں کہ ہمیں، چلو چونکہ ہمیں چھوٹے ہوتے بتا دیا تھا اس وجہ سے جو ہے وہ ہم نے یہ مان لیا. نہیں، آپ اب خود اس کو پڑھیں گے اور آپ کو خود پتا چلے گا کہ یہ حق ہے، یہ ہم نے صرف پچھلوں کی باتیں سن کے نہیں اس دین کو اپنایا. اللہ تعالی ہم سب کو ہدایت دے، اور اللہ ہمارے عقیدے میں پختگی پیدا فرما دے. اے اللہ ہمارا عقیدہ مضبوط فرما دے، اور اس کو خالص فرما دے صرف اپنے لیے. سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک. تلاوت سنیے.
وَإِذَا أَذَقْنَا النَّاسَ رَحْمَةً مِّن بَعْدِ ضَرَّاءَ مَسَّتْهُمْ إِذَا لَهُمْ مَكْرٌ فِي آيَاتِنَا قل الله أسرع مكرا إن رسلنا يكتبون ما تمكرون هو الذي يسيركم في البر والبحر حتى إذا كنتم في الفلك وجرين بهم بريح طيبة وفرحوا بها جاءتها ريح عاصف وجاءهم الموج من كل مكان وظنوا أنهم أحيط بهم دعوا الله مخلصين له الدين لئن أنجيتنا من هذه لنكونن من الشاكرين فلما أنجاهم إذا هم يبغون في الأرض بغير الحق يا أيها الناس إنما بغيكم على أنفسكم متاع الحياة الدنيا ثم إلينا مرجعكم فننبئكم بما كنتم تعملون إنما مثل الحياة الدنيا كماء أنزلناه من السماء فاختلط به نبات الأرض مما يأكل الناس والأنعام حتى إذا أخذت الأرض زخرفها وزينت وظن أهلها أنهم قادرون عليها أتاها أمرنا ليلا أو نهارا فجعلناها حصيدا كأن لم تغن بالأمس كذلك نفصل الآيات لقوم يتفكرون والله يدعو إلى دار السلام ويهدي من يشاء إلى صراط مستقيم للذين أحسنوا الحسنى وزيادة ولا يرهق وجوههم قتر ولا ذلة أولئك أصحاب الجنة هم فيها خالدون والذين كسبوا السيئات جزاء سيئة بمثلها وترهقهم ذلة ما لهم من الله من عاصم كأنما أغشيت وجوههم قطعا من الليل مظلما أولئك أصحاب النار هم فيها خالدون ويوم نحشرهم جميعا ثم نقول للذين أشركوا مكانكم أنتم وشركاؤكم فزيّلنا بينهم وقال شركاؤهم ما كنتم إيانا تعبدون فكفى بالله شهيدا بيننا وبينكم إن كنا عن عبادتكم لغافلين هنالك تبلو كل نفس ما أسلفت وردوا إلى الله مولاهم الحق وضل عنهم ما كانوا يفترون قل من يرزقكم من السماء والأرض أم من يملك السمع والأبصار ومن يخرج الحي من الميت ويخرج الميت من الحي ومن يدبر الأمر فسيقولون الله فقل أفلا تتقون فذلكم الله ربكم الحق فماذا بعد الحق إلا الضلال فأنى تصرفون كذلك حقت كلمة ربك على الذين فسقوا أنهم لا يؤمنون قل هل من شركائكم من يبدأ الخلق ثم يعيده قل الله يبدأ الخلق ثم يعيده فأنى تؤفكون قل هل من شركائكم من يهدي إلى الحق قل الله يهدي للحق أفمن يهدي إلى الحق أحق أن يتبع أمن لا يهدي إلا أن يهدى فما لكم كيف تحكمون وما يتبع أكثرهم إلا ظنا إن الظن لا يغني من الحق شيئا إن الله عليم بما يفعلون